यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने मन्त्री परिषदको निर्णय। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएकोमा प्रतिपक्षी दलहरूको विरोध। राष्ट्रिय सभामा भने छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। राजनैतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि बेजिङमा, चिनिया समकक्षी सी चिनफिङसँग शिखर वार्ता हुँदै।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। सरकारले संघीय मन्त्रालयको संख्या 22 18 झार्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित संघीय मन्त्रालयको संख्या 18 कायम गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। यस्तै सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। यस्तै अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसैगरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। यसैगरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सेनाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो प्रतिपक्षीहरूको विरोधका कारण स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठकमा लगातार अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले आज 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालको अनुमतिमा समय माग गरेर बोल्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै हुने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषय अहिलेको मात्रै सवाल नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। सत्तापक्षको दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको बैठकमा हिजो सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्दैछ। राष्ट्रिय सभाको बैठकमा हिजो आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडी मुवागले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएसँगै छलफल शुरू भएको हो। बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जलविद्युत आयोजनाहरूको प्राथमिकीकरण लगायतका विषयलाई समेट्न सुझाव दिनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11:15 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8 र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल्सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग नभएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरूपयोग गर्ने दिन गइसकेको छ।
मन्त्री डाक्टर तिमिन्सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि गरेको वाचापत्र अनुसार नीति तथा कार्यक्रम संसदमा पेश भएको र त्यस अनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको स्पष्ट पार्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा हिजो जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैका पहुँच पुर्याइने प्रतिबद्ध रहेको र यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। अब रिपोर्ट। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
निस्ती गाउँपालिका चार मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरूद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ। पालिकाले पटक पटक बाल मेला, सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश बहादुर सुनारी।
अहिले सचेतनाका कुराहरू, सड़क नाटकहरू, प्रदर्शनी अहिले भइरहेको छ जुन सचेतनामूलक बाल विवाह अन्तको लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम, किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो।
फोकल पर्सनहरू ओडामा बाल मैत्री सहजकर्ता, बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ, तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ। 83 सालभित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
बाल विवाहलाई नमेट पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौं।
2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण निस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
बाँकी समाचार। कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले हिजो सूचना जारी गर्दै महेन्द्र राजमार्ग गड्डाचौकी अत्तरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समयसीमा तोकेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरूसहित 5 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कबल भाड़ा बापतको आमदानी बुझ्ली, बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको आरोप उनीहरूलाई लगाइएको छ। हावाहुरीका कारण रूख ढलेर कोहलपुर सुर्खेत प्रसारण लाइन अन्तर्गत 132 केबी प्रसारण लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधान बमोजिम उहाँलाई हिजो सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। फेरि पनि रिपोर्ट, धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ़न सकेको छैन। तराईमा पनि पहाड़ी रैथाने जातको केराको माग बढ़दो भएकाले किसानलाई केरा खेतीतर्फ आकर्षित गर्नु आवश्यक देखिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्रराज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेतीतर्फ लाग्नु भएको हो। 3 वर्ष अघि शुरू गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
साउन भदौ यहाँदेखि मात्रै शुरू भएको, अहिले त्यत्रो ठुलो भलममा छैन। अब आउने फागुनदेखि उता राम्रै उत्पादन देला, धेरै नै फल्ने खालकाहरू छन्।
धनकुटामा शुक्र राई जस्ता व्यावसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजनमै सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
धनकुटा जिल्ला गोला खेतीको एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सम्ममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसो ठाउँ हुनुपर्छ। यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
धनकुटामा जहाजी, माल्बो, चिनिया, चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाड़े रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका क्रममा चीनको राजधानी बेइजिङ पुग्नु भएको छ। चीनका उच्च अधिकारीहरूले राष्ट्रपति ट्रम्पको बेइजिङमा भव्य स्वागत गर्नुभयो। राष्ट्रपति ट्रम्पले आजै चीनिया समकक्ष सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेइजिङको ग्रेट हल अफ द पीपलमा हुने दुई महाशक्तिका प्रमुखहरूको भेटको सबै तयारी पूरा भएको चीनिया विदेश मन्त्रालयले जनाएको छ। औपचारिक भेटवार्तापछि राष्ट्रपति सीले समकक्षी ट्रम्पको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ। द्विपक्षीय भेटमा मुख्य गरी अमेरिकाले पछिल्लो समयमा लगाएको र चीनले त्यसको विरूद्धमा लगाएको कर, प्रविधिमाथि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानका विषय सहितका मुद्दामा छलफल हुनेछ। धेरै उद्योगी व्यवसायी पनि राष्ट्रपति ट्रम्पको भ्रमण दलमा हुनुहुन्छ। टेस्लाका एलान मक्स, एनभिडियाका जेन्सन हुआङ लगायतका प्रतिष्ठित व्यवसायीहरूलाई लिएर बेइजिङ उड्नुअघि पत्रकारहरूको कुराकानीमा राष्ट्रपति ट्रम्पले चीनलाई अमेरिकी उद्योगका लागि खुला हुन आग्रह गर्ने विषय आफ्नो प्रमुख मुद्दा मध्येको एक भएको बताउनु भएको थियो। राष्ट्रपति ट्रम्पको यो भ्रमण शुरूमा मार्चमा तय गरिएको थियो, तर इरान युद्धका कारण पछि सारिएको हो। यसअघि राष्ट्रपति ट्रम्पले सन् 2017 चीन भ्रमण गर्नुभएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढ़ेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य शहर क्षेत्रमा 5 तारे, 4 तारे र 3 तारे होटल संचालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देही मईमा 5 तारिक सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सड़क खण्डमा नयाँ 5 तारे होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5 तारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशय युक्त सो जलविद्युत आयोजनाबाट वार्षिक 520.78 करोड विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढ़ाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नीति तथा कार्यक्रम उद्योगीको पक्षमा आएको आफूले पाएको बताउनुभयो। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नीति तथा कार्यक्रम सकारात्मक रहेको तर ती विषयहरू बजेटमा समेटिनु पर्नेमा जोड़ दिनुभयो। क्षेत्रीय होटल संघ सौराका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले निजी क्षेत्रले आश गरे जति नभए पनि केही राहत दिने गरी आएको उल्लेख गर्नुभयो। सरकारी लगानीको नेपाल टेलिकमले 18,80,00,000 रूपियाँले नाफामा वृद्धि गरेको छ। आर्थिक वर्ष 82-83 त्रैमासिक सम्मको अपरिष्कृत विवरण अनुसार कुल सञ्चालन आय 2.42% र मुनाफा 1.32% बढेको देखाइएको छ। नौ महिनामा नेपाल टेलिकमले 25,92,96,00,000 सञ्चालन आय गरेको छ। यस अवधिमा कुल आय भने 28,85,48,00,000 रुपियाँ बराबर भएको छ। तेस्रो त्रैमासिकसम्म खुद नाफा समेत 56,24,00,000 रुपियाँले बढेको नेपाल टेलिकमले उल्लेख गरेको छ। अर्का खाँचीको छत्रदेव गाउँपालिकाका युवाहरूले बाँझो जमिनमा आलु र धान खेती गर्न शुरू गरेका छन्। गाउँपालिकाका सरीखोला स्थित परशुरामेश्वर गुठीको 20 रोपनी बाँझो जमिन उपयोग गर्दै त्यहाँका युवाहरूले यस वर्ष आलु खेती गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यसपटक स्थानीय युवाहरूले करिब 30 क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा 3 स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढ़ेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लिग 2 श्रृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउन्डेशनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर 6 स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा क्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी क्वालिटीकी टीका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर क्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाड़ी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरूष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26.2 र न्यूनतम तापक्रम 18.1 मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने मन्त्री परिषदको निर्णय। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएकोमा प्रतिपक्षी दलहरूको विरोध। राष्ट्रिय सभामा भने छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। राजनैतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि बेजिङमा चिनिया समकक्षी सी चिनफिङसँग शिखर वार्ता हुँदै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।